This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्कार, स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा। म कार्यक्रम प्रस्तुता नवीन,
म खगेन्द्र।
नेप्लिज कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको यो प्रस्तुति सधैँको आइतबार 36 37 रेडियो एडलाइट 101.5 सुन्न सक्नुहुन्छ। विशेष गरी हामीले यस कार्यक्रममा देश विदेशमा घटेका घटनाहरू, साहित्य सिर्जना र मनोरञ्जनका सामग्रीहरू प्रस्तुत गर्नेछौ। यदि यहाँहरूले पनि आफ्नो लेख रचना पठाउन चाहनुहुन्छ भने www.facebook.com/sangrilaka.awajharuma पठाउन सक्नुहुन्छ। साथै हामीलाई अनलाइनमा www.radioadelaide.edu.au मा संसारभर सुन्न सक्नुहुन्छ। आजको कार्यक्रमको अब हामी पहिलो सेगमेन्टतर्फ लाग्न चाहन्छौ र आजको पहिलो सेगमेन्ट हामी आजको पञ्चाङ्गबाट सुरु गर्दैछौ।
सधैँको श्रोताजी, आज पनि आइतबार हामी सधैँको आइसकेका छौँ। नवीनजीले स्वागत गरिसक्नु भएको छ। म पनि यहाँहरूलाई पुनः भोइस सङ्गलामा स्वागत एवं अभिवादन गर्दै कार्यक्रम आजको पहिलो सेगमेन्टबाट अनुमति सुरुवात गर्ने अनुमति चाहन्छौ। र आज मिति विक्रम सम्मत 2070 साल जेठ 5 गते शुक्ल पक्षको नवमी तिथि आइतबार, नेपाल सम्मत 1133, अङ्ग्रेजी पात्रो अनुसार इस्वी सन 2013 मे महिनाको 19 तारिक। र अहिले यहाँ एडिलेडमा बेलुकीको 36 बजिसकेको छ भने नेपालमा अपराह्नको 2:45, यानि कि 2:45 बजेको छ। त श्रोत साथी, आजको यो बसाइमा हामी धेरै मिठा मिठा गीत सङ्गीत रमाइला कोसेलीहरू प्रस्तुत गर्नेछौँ। र साथी, आज नवीनजी त मसँग हुनुहुन्छ, तर आज मैले आज के गुमाएको छु के गुमाएको छु भन्ने मलाई महान भइरहेको छ। आज के छैन भन्दाखेरि के छैन भइरहेको छ। मलाई
सञ्जयजी
हुनुहुन्छ, तर मलाई थाहा भइसक्यो, यहाँहरूलाई पक्कै थाहा भइसक्यो, हामी दुईजना बोलिरहेका छौँ। सञ्जयजी आज कारणवश हामीलाई बिहानै जानकारी दिनुभएको छ, म आज काम दिनु, मेरो कारणवश काम भएकोले गर्दा म आज स्टुडियोमा आउँदिनँ होला, यहाँहरू गएर कार्यक्रम चलाउनुहोस् भनेर चाहिँ उहाँले हामीलाई अनुमति दिइसक्नु भएको छ। भने सक्दो उहाँको जस्तो नभए तापनि हामी सक्दो हामी प्रयास कार्यक्रमलाई श्रोताहरूमा रमाइला स्थिति दिएर जानकारी दिने दिएर हामी एक घण्टावत हामी यहाँहरूमा रहनेछौँ। र स्वतः साथी, अबको यो जानकारी पछि यहाँहरूले यदि तपाईँको केही जानकारी, जन्ममिति, जन्म दिनको शुभकामना, कसैको विवाह वर्तबन्ध, केही तपाईँको समुदायमा हुने लागेका कार्यक्रमको यदि तपाईँहरू जानकारी दिन भोइस अफ साङ्ग्रिला दिन चाहनुहुन्छ भने तपाईँले सिधै हाम्रो फेसबुक पेज साङ्ग्रिलाका आवाजहरूमा, यानि कि इमेल एड्रेस radio.nepali@gmail.com पनि यहाँहरूले पठाएर आफ्नो समुदायमा जानकारी दिन यहाँहरूको ठूलो अमूल्य योगदान रहनेछ रेडियो मार्फत। र श्रोताहरू, अबको व्यवसायमा यहाँहरूमा पहिलो राष्ट्रिय गानबाट हामी दोस्रो श्रृङ्खला हामी अगाडि बढाउन अनुमति चाहन्छौँ। श्रोताहरू अहिले सुन्नुभयो भजन सम्राट स्वर्गीय भक्तरत आचार्यको आवाजमा रहेको जो देश पूर्ण भक्तिपूर्ण गीत जहाँ छन् बुद्धको आँखा, किनकि हामीले गीत आजको यो पहिलो दोस्रो श्रृङ्खलामा हामीले यो गीत बजायौँ। श्रोताहरू यो गीत पक्कै पनि यो राष्ट्रिय गानले उत्पत भएको गीत यहाँहरूले पक्कै मन पराइदिनु होला। तर हामीले यो गीत किन बजायौँ भन्ने कुरो चाहिँ यहाँहरूलाई अवगत भइसकेको छ। हामी अब केही दिनमा हामी बुद्ध जयन्ती मनाउँदैछौँ र त्यसका लागि यो गीत हामीले आज वैशव थाङ्गिलामा हामीले आभार व्यक्त गरौँ। र श्रोता साथी, अबको अर्को बसाइमा श्रोता साथी, मैले अलिकति अगाडि मैले किनभने म त नयाँ नयाँ छु, साथी सञ्जयजीले धेरै कामहरू ह्यान्डओभर गर्नुहुन्थ्यो तर मैले माइक अन गरेको थिइनँ अघि अलिकति, जति नवीनजीले भन्नुभएको छ त्यसको लागि चाहिँ आजको तिथिमितिबाट अर्को तिथिमिति भन्दैछु यहाँहरूमा। आज मिति विक्रम सम्बत 2070 साल जेठ 5 गते शुक्ल पक्षको नवमी तिथि आइतबार, नेपाल सम्बत 1133, अङ्ग्रेजी पात्र अनुसार इस्वी सन 2013 मे महिनाको 19 तारिक। र श्रोता साथी, अबको अर्को बसाइमा यहाँहरू माझ नवीनजी के प्रस्तुत गर्नको लागि तयार हुनु भएको छ?
अब चाहिँ हामीले मिठा मिठा प्रस्तुतिहरू, मनोरञ्जनात्मक प्रस्तुतिहरू गर्दैछौँ र अब मनोरञ्जनकै कुरा गरौँ र विभिन्न कुराहरू आइरहेको छ अहिले, हामीले फेसबुक, ट्विटर र विभिन्न सामाजिक सञ्जालमा पनि देख्न सक्छौँ र धेरै मनोरञ्जनका कुराहरू, धेरै सन्देशका कुराहरू छन् र हामी ती कुराहरूलाई पनि यहाँ समावेश गराउनेछौँ। यदि तपाईँले पनि हामीलाई केही पठाउन चाहनुहुन्छ, आफ्नो कसैले पठाउन चाहनुहुन्छ, रचना पठाउन चाहनुहुन्छ, कथा कविता जेसुकै पठाउन चाहनुहुन्छ भने पनि तपाईँले पठाउन सक्नुहुन्छ। हाम्रो लागि फेसबुकमा शङ्ग्रिलाको आवाज भन्ने फेसबुक पेज छ, त्यसमा गएर तपाईँले आफ्ना प्रस्तुति राख्न सक्नुहुन्छ र कार्यक्रम सुरु हुनभन्दा एक घन्टा अगाडि राखिदिनु भयो भने हामीले सजिलै रूपले प्रस्तुत गर्न सक्ने
राम्रो जानकारी दिनुभयो, किनभने श्रोताहरू हामीलाई स्टुडियो पढ्नुभन्दा 2-4 मिनट हामीलाई अगाडि तयार रहनुपर्छ र तपाईँहरूले यदि अगाडि नै फेसबुकमा तपाईँको कसैले केही भए हामीलाई फेसबुकमा प्रेसित गर्नुभयो भने हामीले त्यसलाई प्रिन्ट आउट गरेर स्टुडियोमा तपाईँहरूको आफन्तजन तपाईँको कर्ण कानसम्म हामीले पुर्याउने प्रयास गर्नु हामीलाई अलिकति समय चाहिन्छ। त्यसले तपाईँको पक्कै पनि यहाँले यो प्रयास गर्नुहुन्छ र हामीलाई सुनिरहनु भएको छ, तपाईँको यो प्रयास हामीलाई अपरिहार्य पनि छ।
र खगेन्द्रजी, यस विषयमा चाहिँ एउटा रमाइलो प्रसङ्ग जोड्न चाहे, चार वर्षका बालक चाहिँ मेयर भनेछन्, एकदमै
चार वर्षका
बालक, यो धेरैको लागि चाहिँ पत्ताउन नसक्ने कुरा पनि हुनसक्छ, चार वर्षको बालककै मेयर बन्न सक्छ, तर चार वर्षको बालक चाहिँ बनेछन् मेयर, यो प्रस्तुति चाहिँ मैले यहाँ जोड्न चाहे।
हजुर,
हामी कहाँ चुनाव लड्नको लागि उम्मेद्वार 25 वर्ष उमेर पुगेको हुनुपर्छ, तर अमेरिकाको एक सहरमा भने 4 वर्ष बालक मेयर बनेका छन्। मिनीसोटा स्थित डटेस टाउनमा 4 वर्षका बालकलाई मेयरमा छनौट गरिएको। रोबर्ट टक्सस नामकका ती फुच्चे मेयरले उक्त सहरमा विधिको शासन पालना गराउन एकदमै ठूलो प्रयास गरिरहेका छन्। न्यूयोर्क डेलीका अनुसार ती फुच्चे मेयर विज्ञ माझी हुन् र उनलाई नचाउन र गाउन पनि सोखिन्छ। अहिलेसम्म आफ्नो केवल एकजना मात्र गर्लफ्रेन्ड रहेको र उनको नाम सोफिया रहेको ती फुच्चेले सबग्र बताउँछन्। गत वर्षको टेस्ट अफ टस्टेस पर्वका बेला उनलाई सहरको मेयर चुनिएको, सानो बालकलाई मेयर चुनिएछ। हाम्रो देशमा त अब नेताहरू, अब नेता बन्न पनि वरिष्ठ नेता बन्नको लागि उमेरै खाइनुपर्छ, तर
होइन, मेयर त ठुलै पोस्ट भइहाल्यो। सामान्य त एउटा जीवनयापन गर्नको लागि पनि, वयस्क हुनको लागि पनि एटलिस्ट 15-16 वर्षको मान्छे हुनुपर्छ, ताकि उसले चाहिँ एउटा सानोतिनो काम गर्ने, स्कुल बोक्दा, स्कुल जाँदा यसो कापी कलम बोकेर आफ्नो गृह कार्य गर्ने, सामान्यतया अब दुधै बाल समय 15 वर्ष, तर 4 वर्षको त यो त है अलिकति के भन्ने, भगवान्ले दिए नै दिएको हो कि या त उनी सक्षम भएरै मेयर बनेका हुन् कि, अलिकति आश्चर्यजनकै हो नि यता। तर नवीनजीले यहाँ नयाँ एकदम अनौठो प्रस्तुत गर्नुभयो, श्रोताहरू मलाई पनि बहुत अनौठो लाग्यो, यहाँहरूलाई पनि अनौठो लाग्यो, कस्तो होला यो 4 वर्षको बालक भन्ने कुरा चाहिँ यहाँहरूले विभिन्न पत्र पत्रिकामा, विभिन्न फेसबुक र विभिन्न सामाजिक सञ्जालमा पनि यहाँहरूले ती बालकलाई हेर्न सक्नुहुनेछ। र श्रोता साथी, अबको अर्को बसाइमा यहाँहरूलाई फेरि अर्को गीत त्यही के गर्नु नवीनजी?
हुन्छ, उहाँहरू गीत सुनातिर हुन्छ, नेपाली गीत चाहिँ कतिखेर सुनौँ भइरहेको छ, किनभने सुनाइदियो भने उहाँले पनि आनन्द मान्नुहुन्छ।
वैशाख साङ्गेला हप्ताको एक दिन मात्र, एक घन्टा मात्रै आउँछ होइन, कति बेला वैशाख साङ्गेला आउँछ भनेर चाहिँ कुरेर 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 बसिरहनु भएको छ क्या। कति श्रोताले त मोबाइलमा आलम पनि लाउनु भएको छ, भएको छ वैशाख साङ्गेला लगाएर, अनि आलम बज्छ कि त्यहाँदेखि उहाँहरूले चाहिँ वैशाख साङ्गेलाको यसो रेडियो अन गर्ने अथवा मोबाइलमा सुन्ने, ट्युन अन गर्ने गर्नुहुन्छ। ठिकै छ त, अबको अर्को बसाइमा यहाँहरूलाई यो गीत
जति भुल
श्रोताहरू श्रोता महानुभाव अहिले सुन्नुभयो नरेन्द्र पेशीको आवाजमा धेरै रमाइलो धेरै सुमधुर धेरै सेन्टिमेन्टल गीत सुन्नुभयो पक्कै पनि यहाँहरूले मन पराइदिनु भयो होला र पुनः भोइस अफ संगीतमा यहाँहरूलाई पुनः भोइस अफ संगीतमा स्वागत गर्दै कार्यक्रम अर्को श्रृङ्खलामा हामी के प्रस्तुत गर्छौँ नवीनजी तपाईँसँग के छ
मसँग आज गजल पनि छ आज मसँग अरू रोचक कुराहरू पनि छन् ती कुराहरू पनि मैले बिस्तारै प्रस्तुत गर्नेछु आज अब सुरु चाहिँ गरौँ चाहिँ अझै तपाईँको अझै रोचक प्रस्तुति छ जस्तो लागिरहेछ मलाई तपाईँले कतिखेर कतिखेर भनौँ आतुर भइरहनु भएको छ तपाईँले आफ्नै प्रस्तुतिबाट सुरु गर्नुहोस् न
हुन्छ ठिकै छ ठिकै छ मलाई अनुभव दिनुभयो त्यसको लागि म श्रोताहरूलाई श्रोता अब किनभने नवीनजी आउनु भएको छ उहाँ त आफै पनि मिडियामा सक्षम हुनुहुन्छ हामीलाई धेरै भोइस अफ संगीतमा ठुलो हामीलाई राहत मिलेको छ हामी यही अनुभूति गर्छौँ यही खुसियाली यहाँहरूमा राख्छौँ अब त हामीलाई सजिलो भएको छ श्रोताहरू भोइस अफ संगीतलाई सुन्न नभुल्नु होला त श्रोता साथी अबको यो बसाइमा यहाँहरूलाई हामी के प्रस्तुत गर्छौँ के गर्छ अब के गर्ने आँटे भोइस अफ संगीतलाबाट भनेर चाहिँ सम्पूर्ण श्रोताहरूले के सोचिरहनु भएको होला तर शीर्षक छ पाँच आदतले जसलाई तपाईँ जसले तपाईँलाई बर्बाद पार्छन् के आदत हो त तपाईँलाई के कुन कुन आदतले तपाईँलाई बर्बाद पार्छ त अब सुनौँ हाम्रा यस्ता केही बानी बेहोरा वा दैनिक गर्ने काम हुन्छन् जसले हामीलाई पत्तो नदिकनै डुबाइरहेका हुन्छन् यानि कि हामीलाई कुनै पनि काम गरिरहेको हुन्छ तर केही पनि थाहा हुन्न ती आदतले हामीलाई दिमाग बिगार्छ भन्ने कुराको जानकारी हामीलाई भइरहेको हुन्छ हामीलाई थाहा छ कि हानिकारक खानेकुरा खानु धुम्रपान गर्नु नङ टोक्ने बानी तथा ढिलोसम्म नसुत्ने बानी हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् तर हामीले उति साह्रो ध्यान नदिएका र घाटायोग्य नठानेका केही सामान्य बानी बेहोरा समेत हाम्रो लागि निकै हानिकारक साबित हुन्छन् जस्तै नम्बर एकमा झुटो बोल्नु हामीसँग झुटो बोल्ने बानी हुन्छ ढाँट्ने काम तर त्यो त्यसले पनि हामीलाई कति प्राय हानि पुर्याइरहेको हुन्छ झुट बोल्नै सानो होस् या उति साह्रो गम्भीर नहोस् तर गम्भीर नै किन नहोस् तर त्यो व्यक्ति मानसिक स्वास्थ्यका लागि समेत निकै हानिकारक हुने अध्ययनले देखाएको छ झुटो बोलेको कुरा भलै अर्कोले थाहा नपाओस् तर झुटो बोल्ने व्यक्तिलाई मानसिक रूपमा आफूले बोलेको झुट असर गर्छ झुटो बोल्ने बानीले व्यक्तिलाई तनावमा फसाउँछ झुटो बोलेपछि व्यक्तिमा तनाव पैदा आफै हुन्छ टाउको दुख्छ घाँटी दुख्छ वा थकाइ समेत लाग्न सक्छ नम्बर दुईमा खाजा खाने छुट्टीमा पनि काम गरिरहनु अब तपाईँहरू काम गर्नुहुन्छ तर खाजा खाने छुट्टीमा नि काम गरिराख्नुहुन्छ भन्दा त्यो पनि एउटा तपाईँलाई एउटा आदतले तपाईँलाई एउटा बर्बाद पार्न पनि सक्छ तपाईँ जति सुकै व्यस्त किन नहुनुहोस् तर तपाईँको आफ्नो स्वास्थ्यका लागि कार्यालय वा कार्यालयस्थलको समयमा खाजाको छुट्टीमा आराम गर्नै पर्छ यो नियम हो खाजा छुट्टीमा समेत कार्यालयको कुर्सीमै बसिरहने त त्यही खाजा मगाएर खाने बानीले तपाईँलाई नराम्रो असर पर्छ कि अफिस बाहिर अथवा कुनै सम्बन्धित ठाउँमा गएर यहाँहरूले खाजा खानुहोला विज्ञहरूको अनुसार खाजा छुट्टीमा समेत कार्यालय कक्षमै बस्ने बानीले व्यक्तिमा तनाव बढाउँछ हतारमा खाने बानीले खन्चुवा बनाउने मात्र होइन रोग प्रतिरोधी क्षमता घटाएर रोग जोखिम बढाउँछ अध्ययनले के देखाएको छ भने तपाईँ कार्यालयको कार्यकक्षमा टोयलेटमा भन्दा 400 गुणा बढी कीटाणु हुन्छन् यो त सम्पूर्ण श्रोताहरूलाई थाहा नै भएको हो कि कम्प्युटरको किबोर्ड पनि टोयलेटभन्दा 10 गुणा मैला हुन्छ तर हामी याद गर्दैनौँ तर त्यति मैला हुनसक्छ नम्बर तीनमा घर आएसी काम नगर्ने घरको काम छुँदै नसुने बानीले पनि व्यक्तिलाई रोगी बनाइरहेको हुन्छ खाना पकाउने घर सफा गर्ने लुगा धुने जस्ता घर धन्दा चाहे महिला होस् या पुरुष दुवैले गर्नुपर्ने आफ्नो स्वास्थ्यको लागि ठिक हुन्छ नवीनजी तपाईँ कतिको धन्दा घरमा कतिको काम गर्नुहुन्छ
म त्यति धेरै चाहिँ गर्दैन
घर परिवार अरू गर्नुहुन्छ है म त कति गर्छु म त एकदम गर्छु त म त श्रोताहरूलाई ढाँटे जस्तो हुन्छ कि म एकदम नियमित काम पनि गर्छु बिहान अब है अब जुन घरमा कति काम गरिन्छ नि
परेर पनि होला
त्यो पनि हुनसक्छ त्यो पनि हुनसक्छ काम त गरिरहेको हुन्छौँ त्यसैले अध्ययनले के त देखाएको छ भने समय समयमा कार्यालयमा बिदा लिएर घर बस्ने वा घरैसी काम गर्ने गरेका व्यक्तिको स्वास्थ्य निकै राम्रो हुन्छ यसैले शरीरमा स्टेरस हर्मोनको मात्रा घटाउने आनन्द महसुस गराउने फाइदा प्रदान गर्दछ। र एटीएमको अत्यधिक प्रयोग गर्ने, तपाईँ एटीएम कार्ड चलाउनुहुन्छ ब्याङ्कमै, अब तपाईँको एकाउन्टहरू त्यहाँ हुन्छ होइन, एटीएम कार्ड धेरै प्रयोग गर्ने पनि त्यो पनि एउटा हानिकारक नै मानिन्छ। ब्याङ्कबाट पैसा निकाल्ने एटीएम मेसिनको बढी प्रयोग पनि स्वास्थ्यको लागि अति हानिकारक हुन्छ। कसरी अचम्म लाग्न सक्छ यहाँहरूलाई, तर त्यो कुरा साँचो हो भने एटीएम काउन्टर किटाणुको घर नै हो भन्दा फरक पर्दैन। अध्ययन अनुसार एटीएम मेसिन सार्वजनिक शौचालय भन्दा पनि फोहोर हुन्छ। एटीएम मेसिनको अङ्क दबाउने कि बोर्डमा यति धेरै किटाणु हुन्छन् कि त्यति किटाणु सार्वजनिक शौचालयमा मात्र हुन्छन्। त्यसैले एटीएम मेसिनबाट पैसा निकालेपछि घरमा आएर राम्ररी साबुन पानीले हात धोएर मात्र जति किटाणु साफ हुन्छन्, नत्र तपाईँलाई अप्ठ्यारोमा पार्न सक्छ या कि दबाउन बिरामी पराउन सक्छ। र अन्तिममा रहेको छ पाँचौं नम्बरमा साथीलाई ढाँटिरहने र साथीसँगीबाट तर्किने। कोही साथी तपाईँहरू आउँदै हुनुहुन्छ बाटोमा भने हेलो हाई भन्यो, मलाई हतार छ भन्यो, यदि साथी आउँछ नि आएको छ बोल्नु किन बोलिराख्ने भन्ने कुरा पनि यहाँहरूलाई त्यसपछि नगर्नु भन्ने यहाँ सन्देश छ। हुन त मान्छेले मानसिक शान्ति तथा स्वास्थ्यका लागि एकान्तवास आवश्यक हुन्छ, तर मान्छेका शरीर तथा सामाजिक स्वास्थ्यका लागि साथीहरूसँग संगत उत्तिकै महत्वपूर्ण हुन्छ। साथीसँगीसँग नमिल्ने, जमघटमा नजान, विभिन्न बहानाबाजी गर्ने तथा एकल काँटे बन्ने प्रवृत्तिले व्यक्तिको शारीरिक तथा मानसिक तथा सामाजिक स्वास्थ्यमा नराम्रो असर पर्छ। दरिलो सामाजिक सम्बन्धले व्यक्तिको मस्तिष्कलाई स्वस्थ राख्छ, डिप्रेसनको समस्या कम गर्छ, तनाव घटाउँछ र आफ्नो तन्दुरुस्तीको ख्याल गर्न व्यक्तिलाई उत्प्रेरित गराउँदछ। यी त भए स्वतः साथी पाँच आदत, ताकि यी नियमबाट हामी अलग रहनुहोस्, ताकि मैले जति यहाँ उल्लेखित गरेँ योले तपाईँलाई बर्बाद बनाउँछ र यसबाट टाढा रहन यहाँहरूलाई यसले प्रेरित गरौँ होला हामीले पक्कै पनि आशा लियौँ। त स्वतः अबको यो ठिक्क बसाईमा हाम्रो ठिक्क सूर्यको घडीमा 7 बज्नलाई 5 सेकेन्ड बाँकी छ। अब हामी यहाँहरूको ध्यान अब समाचारतिर लैजान चाहन्छौँ।
आजका प्रमुख समाचारहरू: समावेशी चरित्रको निर्वाचन सम्पन्न गर्ने लक्ष्य मन्त्री परिषदको अध्यक्षको भनाई, चुरे संरक्षण कार्यक्रम सफल बनाउन राष्ट्रपतिको आग्रह, कांग्रेसले जिते मात्रै संविधान बन्छ देउवा, रेखा थापा माओवादीमा प्रवेश, नेपाल भारत सैनिक टोली सगरमाथा शिविरमा इरानी महिला राष्ट्रपति बन्न नपाउने, म्यानमारमा राष्ट्रपतिद्वारा राजनीतिक बन्दी रिहा।
अब समाचार विस्तारमा, राष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रपति सूर्य संरक्षण कार्यक्रमलाई सफल बनाउन सम्बद्ध निकायका पदाधिकारीहरूलाई आग्रह गरेका छन्। सो कार्यक्रमसँग सम्बन्धित सरकारी निकायका उच्च अधिकारीहरूसँग आज राष्ट्रपति निवास शीतल निवासमा भएको छलफलमा उहाँले सबैले आफ्नो स्थानबाट यथोचित योगदान दिई आगामी दिनमा सो कार्यक्रम सफल बनाउन आग्रह गरेका हुन्। छलफलमा अर्थमन्त्री शंकर प्रसाद कोइराला सहित सम्बन्धित अन्य मन्त्रालयका मन्त्री, सचिवहरू र राष्ट्रपतिका सल्लाहकारको उपस्थिति थियो। वन तथा भू संरक्षण मन्त्रालयका सचिव कृष्ण चन्द्र पौडेलले चुरे संरक्षण कार्यक्रमको गतिविधि र प्रगतिबारे अवगत गराउनु भएको राष्ट्रपति कार्यालयका निमित्त सचिव हरिकुमार श्रेष्ठद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ।
चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले सरकारले पूर्ण रूपमा स्वतन्त्र र निष्पक्षता कायम गर्दै यथासम्भव सबै दलले सहभागिता सुनिश्चितसहित भइरहेको वातावरणमा समावेशी चरित्रको निर्वाचन सम्पन्न गराउने लक्ष्य राखेको बताएका छन्। कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजद्वारा निर्मित प्रतिमुक्ति सदन सञ्चालन प्रारम्भ तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले त्यसका लागि संविधान सभा सदस्य निर्वाचन अध्यादेशलाई अन्तिम रूप दिनको लागि सरकारले विगत केही दिनदेखि राजनीतिक दलहरूसँग विस्तृत छलफल जारी रहेको उल्लेख गरे। निर्वाचन कानूनको पूर्णतासँगै निर्वाचन मैत्री वातावरणका लागि आवश्यकता पूर्वाधारको व्यवस्था गरी निर्वाचन मिति घोषणा गर्न सरकार आतुर रहेको बताउँदै अध्यक्ष रेग्मीले निर्वाचनप्रति सकारात्मक हुँदै रचनात्मक सहभागिताका लागि सबैसँग आग्रह गरे। उनले भने अहिले हाम्रा सामु सबैभन्दा प्रमुख आवश्यकताको रूपमा राजनीतिक स्थायित्व रहेको छ। राजनीतिक स्थायित्व नै नेपालीको समृद्धिको प्रारम्भिक बिन्दु हो। समाजसेवी विशुद्ध मानवीय सेवासँग सम्बन्धित कार्य भएकोले यो कसैसँग पनि पेसा व्यवसायीको विषय बन्न नहुने अध्यक्ष रेग्मीले बताए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले टोलटोलमा बन्ने यस्ता भवन र सामाजिक कार्यले आफ्नो धर्म र संस्कृति प्रवर्धनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।
नेपाली चलचित्रकै चर्चित नायिका रेखा थापा हिजो औपचारिक रूपमा माओवादी पार्टीमा प्रवेश गर्नुभएको छ। यसअघि माओवादी सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नृत्य गरेर खुबै चर्चा बटुलेकी थापा हिजोबाट औपचारिक रूपमा माओवादीमा प्रवेश गर्नुभएको प्रेसजना स्रोतले जनाएको छ। त्यस्तै हिजै नेपाल कम्युनिष्ट पार्टी एमालेकी पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री समेत रहनुभएकी उर्मिला अरियाल पनि माओवादीमा प्रवेश गर्नुभएको छ। थापा र अरियाललाई माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक विशेष कार्यक्रममा अध्यक्ष प्रचण्डले टीका लगाएर पार्टी प्रवेश गराउनु भएको माओवादीले जनाएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान सभाको निर्वाचन हुनेमा आफू विश्वस्त भएको बताउनु भएको छ। नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्वाचनका बारे शंका उब्जिएको भए पनि आन्दोलनमा उत्रिएका 33 दलहरूसँग वार्ता गरेर चुनाव गराएरै छोड्ने उल्लेख गर्नुभयो। वार्तापछि 23 दल सहमतिमा आई निर्वाचनमा सहभागी हुने उहाँले बताउनुभयो। राणा शासनको पतनपछि जनप्रतिनिधिले लेखेको संविधान हालसम्म नबनेको कुरामा जोड़ दिँदै देउवाले संविधान निर्माणका लागि जनताको मत लिनु आवश्यक भएकोले निर्वाचन जसरी पनि हुनुपर्ने धारणा राख्नुभयो। उहाँले विगतको संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसको हार भएकाले संविधान बन्न नसकेकोले अबको निर्वाचनमा कांग्रेसले जित हासिल गरे मात्रै जनताको संविधान बन्न सक्ने दावी गर्नुभएको छ। पूर्व प्रधानमन्त्री देउवाले देशको समुचित विकासका लागि संघीयता आवश्यक भएको बताउनुभयो। उहाँले भेरी र कर्णालीलाई समेत सुदूरपश्चिममा गाभेर एक प्रदेश बनाऊ भनेको हौ सबैले मानलान् जस्तो छैन। सुदूरपश्चिमको सेती र महाकालीलाई मिलाएर भए पनि एक प्रदेश बनाएर यस क्षेत्रको छिटो विकास हुनेछ भन्नुभयो। देशकै सुदूरपश्चिम क्षेत्रबाट 34% विद्युत उत्पादन गर्न सक्ने खोला नाला र नदी रहेकोले विद्युत बेचेरै पनि यो प्रदेश धनी बन्न सक्ने उहाँको धारणा थियो। देउवाले यहाँ बस्ने थारू समुदाय र पछाडि परेका समुदायलाई राज्यले विशेष अधिकार दिनुपर्ने धारणा राख्नुभयो। नेता देउवाले दौजी जोगबुडा सड़कको लिप्नासम्म डडेलतुरातर्फबाट स्तर सुधार गरिएको र कञ्चनपुरको क्षेत्रमा स्तर सुधारका लागि आफूले पहल गरेको बताउनुभयो।
सन् 1993 मुम्बई हमलाको बेलामा अवैध हतियार राखेको आरोपमा अदालतको सजाय काट्न शुरू गरेका संजय दत्त पहिलो दिनमै आत्तिएका छन्। उनलाई मुम्बईको कड़ा सुरक्षा भएको आर्थर रोड जेलमा राखिएको छ। दत्त यो जेलको अड्डा सेलमा छन् जहाँ विशेष खुङखार अपराधीलाई राख्ने गरिन्छ। संजयका वकिलले हिजै टाटा अदालतमा पुगेर उनी आतंकवादी नभएकाले यस्तो ठाउँमा नराख्न अनुरोध गरिसकेका छन्। अवैध हतियार राखेको आरोपमा उनले यसअघि पटक पटक गरी करिब 18 महिना सजाय भुक्तान गरिसकेकाले अब उनले जेलमा 3.5 वर्ष बिताउनु पर्ने हुन्छ। दत्तलाई भारतको विशेष टाटा अदालतले 5 वर्षको कैद फैसला सुनाएको थियो। अण्डा सेलमा कम हावाको बहाव हुने भएका कारण दत्तलाई सास फेर्न समेत गाह्रो भएको वकिलको भनाइ छ। सुरक्षाका कारण अन्य बन्दीसँग राख्न नमिल्ने गम्भीर प्रकृतिका अपराधीलाई यो सेलमा राख्ने गरिन्छ।
नेपाल र भारतका सैनिकको संयुक्त टोलीले आज बिहान सगरमाथामा पाइला टेकेको छ। करिब 1 महिनादेखि सगरमाथा आधार शिविरमा रहेका उनीहरू आज बिहान 9 बजे शिविर पुगेको नेपाली सेनाले जनाएको छ। आरोही टोलीमा नेपाली सेनाका सेनानी समीर बस्नेत, सहसेनानी किशोर अधिकारी, गण प्रबन्धक हुँदा ज्ञानेन्द्र लाउडारी र अमल रदा धीरेन साइचन टोलीमा भारतीय सेनाका मेजर आरएस जमवाल, सुबेदार मिङमार, गुरुङ हवलदार सुधीर सिंह हवलदार चतर सिंह र लान्स नायक सुखबीर छन्। यो टोलीले एक महिनादेखि सगरमाथाको आदर्श शिविर र त्योभन्दा पनि माथि थुप्रिएका ठूलो फोहोरहरूको समेत सफा गरेको नेपाली सेनाले जनाएको छ।
म्यानमारका राष्ट्रपति था सेनले शुक्रबार म्यानमारका 20 राजनीतिक बन्दीलाई रिहा गरेका छन्। उनले अमेरिकाको यो कदम चालेका हुन्। उनी औपचारिक ऐतिहासिक भ्रमणका लागि सोमबार अमेरिका जाँदैछन्। राजनीतिक बन्दीहरूको रिहाईको माग लामो समयदेखि नै अमेरिकाले गर्दै आएको थियो। त्यसैले उनले उक्त ऐतिहासिक भ्रमणको पूर्व सन्ध्यामा ती बन्दी रिहा गरेका हुन्। सैनिक सहयोगको तत्कालीन सरकारका राष्ट्रपति थाले सन् 2011 सत्तामा आएपछि स्वयं राजनीतिक बन्दीलाई रिहा गरिसकेका छन्। उनले राजनीतिक सुधारका क्रममा यो कदम चालेका हुन्। उनको प्रस्तावित भ्रमणलाई करिब 2 वर्षदेखि जारी प्रजातान्त्रिक सुधारको प्रतीकका रूपमा पनि लिएको विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्। म्यानमारका राष्ट्रपतिको ऐतिहासिक हैसियतमा उनले सन् 1966 पछि पहिलो पटक अमेरिकाको भ्रमण गर्न लागेका हुन्। उनी अमेरिकी राष्ट्रपति बराक ओबामाको औपचारिक निमन्त्रणमा जान लागेका हुन्। यो भ्रमणमा म्यानमारलाई हुन सक्ने आर्थिक सहयोग र प्रजातान्त्रिक सुधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता पनि हुन सक्ने बताइएको छ। म्यानमारले गत वर्षदेखि प्रजातान्त्रिक सुधारको क्रम शुरू गरेको हो। राष्ट्रपति सेनले विगत करिब 2 दशकदेखि थुनामा राखिएकी नेत्री आङ सान सुकीलाई रिहाई गरेका थिए। रिहाईपछि म्यानमारमा निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न भएको थियो। उक्त उपनिर्वाचनपछि विजयी भई सुकी संसदमा विपक्षी दलकी नेता बनेकी बनेपछि भने प्रजातान्त्रिक सुधारका पक्षमा अन्य देशहरूमा पनि विश्वास बढेको थियो।
इरानको एक संवैधानिक संस्थाले आसन्न जुन 14 हुने राष्ट्रपति निर्वाचनमा महिलाको प्रतिनिधित्वमाथि प्रतिबन्ध लगाएको छ। संविधानमा महिला राष्ट्रपति पदमा उठ्नबाट बन्देज लगाएको गार्डिया काउन्सिल उलेमा मोहम्मद यजेदले बताए। अर्को महिना हुने यस निर्वाचनका लागि 30 महिलाले प्रत्याशीको रूपमा मनोनयन दर्ता गराएकै थिए। नयाँ घोषणापछि उनीहरूको निर्वाचनमा खडा हुने सम्भावना लगभग समाप्त भएको छ। संविधानले स्पष्ट रूपमा यसैबारे केही नबोलेको पर्यवेक्षकहरूले बताएका छन्। यो घोषणाले भने यस विषयको बहसमाथि नै पूर्ण विराम लगाएको छ। कानूनी अनुरूप महिला न त राष्ट्रपति बन्न सक्छ न त उक्त पदका लागि चुनाव लड्न सक्छ। यजिदले भने महिलाले संसदीय निर्वाचनमा भने सहभागी हुन पाउँछन्। यस दृष्टिकोणले उक्त मुलुकको ऐन निर्माणमा महिलाको भूमिका हुन्छ। त्यहाँको संविधान अनुरूप वर्तमान राष्ट्रपति महमूद अहम जिनेदादले तेस्रो पटक राष्ट्रपति पदमा उठ्न पाउने छैनन्। यो पदका लागि 686 जनाले नामाङ्कन दर्ता गरेका छन्। उम्मेद्वारको अन्तिम सूची मंगलबार जारी हुनेछ। यसमा छनौट गरिएका व्यक्तिहरूको नाम मात्र हुनेछ। सन् 2009 475 मनोनयन मध्ये गार्डियन काउन्सिलका 4 जनालाई मात्र उक्त पदको लागि योग्य उम्मेद्वार ठहर गरिएको छ।
साखा सम्किन खायो सँगै जे छु मरे छु भने बाचाका सम्किन खायो सँगै जे छु मरे छु भने तिम्रो साथ पाए भने जङ्घर पनि तर्छु भने जङ्घर पनि तर्छु भने आखिर मलाई एकको पारी अरूलाई छाने गयो आत्मै देखि तिमलाई चाहे आत्मै देखि तिमलाई चाहे मुटुमा बढाउने गयो मुटुमा बढाउने गयो तिमलाई चोखो माया गरी ठुलै भुल गरी मैले
स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा म कार्यक्रम प्रस्तुत नवीन
म खगेन्द्र
नेप्लिज कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको यो प्रस्तुति सधैँको आइतबार 36-37 रेडियो हेडलाइट 101.5 सुन्न सक्नुहुन्छ भने विशेष गरी हामी यो यस कार्यक्रममा देश विदेशमा घटेका घटनाहरू साहित्य सिर्जना मनोरञ्जनका सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं र यहाँहरूलाई बताउन चाहन्छु यदि तपाईँले पनि आफ्नो रचना लेख केही पनि पठाउन चाहनुहुन्छ हामीमा चाहिँ प्रेषित गर्न चाहनुहुन्छ भने www.facebook.com/sangrila.awaz पठाउन सक्नुहुन्छ साथै हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ भने www.radio.edu.au संसारभर सुन्न सक्नुहुन्छ र कार्यक्रमलाई अब अगाडि बढाउने क्रममा अझै थुप्रै रोचक प्रस्तुतिहरू हामीले यहाँमा प्रस्तुत गर्नेछौँ
तपाईँसँग त म अघि झोलाइमा तपाईँले झोलाइमा पोखेर आउनु भएको थियो धेरै छन् सुधार अहिले सुन्नुभयो तपाईँले गीत प्रमोद खरेलको आवाजमा तिमीलाई चोखो माया दि भन्ने पक्कै यो गीत पनि यहाँहरूले पक्कै मन पराइदिनु होला राम्रो रोचकै सुमधुर आवाजमा रहेको थियो
अब भने कल्पना पौडेलजीले पठाएको एउटा गजल छ त्यसलाई प्रेषित गर्न गइरहेको छु उहाँले जिज्ञासु भन्न चाहिँ लेख्नु भएको छ टाइटल चाहिँ
शीर्षकमा राखेर उहाँले गजल पठाउनु भएको छ प्रस्तुत गरिदिनु नि त
गरीबको त्यो भत्किएको बस्ती टाल्नलाई फर्किँदैछु नेपाल तिनको चुलो बाल्नलाई वर्षौँबाट भोकले छटपटाउँदै होलान् अन्नको एक दाना उनको मुखमा हाल्नलाई हाते मालो गरौँ साथी सबैजना मिली ती गरीबको जरो फेदैदेखि फाल्नलाई कैयौं अनाथ बच्चा आश्रममा पुगेका छन्। आतुर छु म तिनलाई घरमा पाल्नलाई, देखा सिकी गरून् भनी अरूले नि मेरो कोसिस गर्छु सबको ढुङ्गे आत्मा गाल्नलाई, कल्पना पौडेल जिज्ञासुले लेख्नु भएको छ। र म यसैसँग केही जोड्न चाहे, मलाई भर्खरै अञ्जन पन्थीजीले चाहिँ म्यासेज पठाउनु भएको छ। उहाँले चाहिँ के लेख्नुभयो भने, हामीले एक दिनको कफी वा बियरको पैसा नखाई यी नानीहरूको मुहारमा हाँसो ल्याउन सकिन्छ कि? गरे केही गाह्रो छैन, हाम्रा साना र सहयोगी हातहरूले जति सक्छौँ त्यति गर्ने हो। अहिले नगरे कहिले, हामीले नगरे कसले? यदि सहयोग गर्न चाहनुहुन्छ ती नानीहरू जो चाहिँ काठमाडौँको एउटा अनाथालय जो बाहिर बस्न खाना पनि नपुगेको अवस्था थियो, सामाजिक सञ्जालबाट चाहिँ उनीहरूलाई पैसा सङ्कलन गरेर केही पठाइएको थियो, र तिनै नानीहरूको लागि चाहिँ उहाँले सहयोग सङ्कलन गरिरहनु भएको छ, एडेलाइटबाट गर्नुभएको छ।
एडेलाइटमै
हुनुहुन्छ। उहाँले कसरी गर्दै हुनुहुन्छ, के गर्नुभएको छ, आगामी श्रृङ्खलामा पनि हामीले जोड्नेछौँ उहाँसँगै, उहाँलाई यहीँ बोलाएर जोड्नेछौँ। कसरी गर्दै हुनुहुन्छ, के का लागि गर्दै हुनुहुन्छ, र उहाँले सम्पर्क नम्बर पनि दिनुभएको छ 04235529479 04235529479 उहाँलाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ यहाँहरूले यदि सहयोग गर्न चाहनुहुन्छ भने। किनभने एउटै एउटै छ, गरिबको त्यो भत्किएको बस्ती टाल्नलाई, फर्किँदैछु नेपाल तिनको चुलो बाल्नलाई। साँच्चै नै कल्पना पौडेलजीले त्यही लेख्नु भएको थियो, ठ्याक्कै म्यासेज पनि अञ्जन पन्थीजीले त्यस्तै लेख्नुभयो। र कैयौँ अनाथ बच्चाहरू आश्रममा पुगेका छन्, हो आजको वास्तविकता हो, किनभने थुप्रै बच्चाहरू नेपालको आश्रममा छन्, कैयौँ आमा बुवाहरूलाई पनि बाहिर छोडिएको अवस्था छ। र म ती सम्पूर्ण नेपालीहरूलाई के आग्रह गर्न चाहन्छु भने, हाम्रो सानो प्रयासले पनि एउटा सकारात्मक परिवर्तन हुन सक्छ। किनभने मैले एउटा इक्जाम्पल के दिन्छु भने, हामी एक दुईजनाले गर्दैमा के हुन्छ र भनेर थुप्रैले भन्नुहुन्छ, तर मैले के भन्छु भने, एक गिलास पानीमा चाहिँ दुई थोपा दुध हाल्यो भने त्यसले रङ परिवर्तन गर्छ अवश्य पनि। हामी एक दुईजनाले परिवर्तन गर्यो भने नै परिवर्तन हुने हो। हामी सधैँ परिवर्तन परिवर्तन भनेर ठूला नाराहरू लगाउँछौँ, तर त्यसले एउटा सार्थकता लिएर आउँदैन। साँच्चै नै परिवर्तन गर्ने भने सुरुवात आफैबाट गर्नुपर्छ, र सुरुवात गर्नको लागि हामीले धेरै नै गर्नुपर्छ भन्ने छैन। अञ्जनजीले भने जस्तै, एक कप कफी र एक बोतल बियर कम खायो भने
सान्दर्भिक कुरा उठाउनुभयो नवीनजी, नवीन पन्थीजीलाई पनि हामी एकदम
धन्यवाद,
माफ गर्नु होला, अञ्जन पन्थीले पनि हामीलाई भोइस अफ साङ्गेलामा सम्झेर तपाईँले यो सन्देश सम्पूर्ण रेडियो सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई पनि जानकारी पाउनुभयो भन्ने हामीले आशा लियौँ।
र अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा तपाईँहरूमा अझै अर्को एउटा रमाइलो प्रस्तुति राख्न गइरहेको छु। र तपाईँलाई थाहा छ, फट्याङ्ग्रा खायो भने पृथ्वी जोगिन्छ, भोक मेटिन्छ अरे।
फट्याङ्ग्रा
खायो भने
तपाईँले के कुरा उठाउनु भयो नि,
मेरो कुरा होइन, यो चाहिँ राष्ट्रसङ्घको कुरा हो।
होइन, हामी तपाईँ नआउनुभन्दा अगाडि सञ्जयजी र म पनि हामीसँग एकदम तर्क वितर्क परिरहन्छ क्या, उहाँ मांसाहारी म शाकाहारी, है यति प्रतिस्पर्धा हुन्थ्यो, हामीसँग यति गफ चल्थ्यो नि है, उहाँ मांसाहारी म शाकाहारी, को राम्रो को बढी राम्रो हुने भन्ने कुरा
तपाईँले आज सोच्नुपर्ने बेला आएको छ,
ल्याउनु भयो क्या,
तपाईँले सोच्नुपर्ने बेला आएको छ। ओ, फट्याङ्ग्रा खायो भने पृथ्वी जोगिँदो रहेछ, भोक पनि मेटिँदो रहेछ। यो प्रस्तुत छ, संयुक्त राष्ट्रसङ्घले किरा फट्याङ्ग्रा प्रशस्तै खान विश्वका मानिसहरूसँग आग्रह गरेको छ। किरा फट्याङ्ग्राको सेवन बढाउँदा भोकमरी जोखिम पनि कम हुने र वातावरण जोगाउन टेवा पुग्ने राष्ट्रसङ्घको जिकिर रहेको छ। राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठनले विश्वमा खाद्य पदार्थको उत्पादन गर्दै गएको बेला भोकमरीको जोखिम टार्नका लागि किरा फट्याङ्ग्रा खान उपयुक्त विकल्प हुने दावी गरेको छ। संगठनका अनुसार ग्रास हुपर, कमिला तथा अरू विभिन्न किरा फट्याङ्ग्राहरूमा उच्च मात्रामा प्रोटिन तथा लवण लगायत तत्व पाइन्छ, जो भोकमरी ग्रसित तथा कुपोषित मानिसका लागि निकै लाभदायक हुन्छ। अहिले विश्वका 2 अर्ब मानिसले विभिन्न रूपमा किरा फट्याङ्ग्रालाई आफ्नो भोजनमा समावेश गर्ने गरेको भन्दै संघले किरा फट्याङ्ग्रालाई आफ्नो भोजनमा समावेश गर्ने गरेको भन्दै संगठनले किरा फट्याङ्ग्राको सेवन अझै बढाउनु पर्ने बताएका छन्। किरा फट्याङ्ग्रा गाईवस्तु तथा सुँगुरको मासुमा भन्दा उच्च मात्रामा पौष्टिक तत्व पाइने र कम प्रदूषित पनि हुने संगठनको भनाइरहेको छ। किरा फट्याङ्ग्रालाई प्राकृतिक अवस्थाबाट पक्रेर ल्याएर खाने मात्र नभई यस्ता किरा फट्याङ्ग्राको व्यावसायिक पालन गर्न सकिने संगठनले बताएको छ। एकदमै रोचक छ, किनभने किरा फट्याङ्ग्राबाट पनि हामीले प्रोटिन पाउन सकिने रहेछ, र ग्रास हुपर यी कुराहरूबाट चाहिँ। र यसैसँग अर्को प्रस्तुति जोड्छु मैले, एउटा चाहिँ कविताले चाहिँ मान्छेलाई बचाएको छ, युवकलाई बचाएको छ, सुन्दा पनि अनौठो छ कति, कविताले पनि युवकलाई बचाउँछ, मान्छेलाई बचाउँछ र
कविताले लेखेको कविता
हजुर,
मान्छे कविता
लेखेको कविताले
तपाईँ के भन्नुहुन्छ? अनौठो कुरा लिएर भएको छ तपाईँले।
कविताले मान्छेलाई बचाउँदो रहेछ, किनभने
हजुर
कसरी बचायो भने जब मान्छे पीडामा पर्छ, पीडामा परेपछि आफ्नै हो कि जस्तो लाग्छ साहित्य पनि। एउटा साथीले हिजो भन्दै हुनुहुन्थ्यो, यी गीतहरू, यी मार्मिक गीतहरू त मेरै लागि बनेका हुन् कि, यी फिल्महरू मेरै लागि बनेका हुन् कि, मेरो बिछोडको घाउका लागि बनेका हुन् कि भन्न भन्दै हुनुहुन्थ्यो। साँच्चै जब बिछोडमा परिन्छ, वेदनामा आउँछ, ती कथाहरू, ती मार्मिक कविताहरू, सबै कुराहरू आफ्नै लागि हो कि जस्तो लाग्छ। र यसै चाहिँ मन्जुलका कविताले बचायो युवकलाई। एउटा युवक चरम निराशबाट गुज्रिरहेको थियो, उसले बाँच्ने आधार देखेन। त्यसै बेला युवकले एउटा कविका कविताहरू सुन्यो, बाँच्ने अठोट गर्यो। आफ्ना कविता सुनेर कसैले मर्न विचार त्यागेर बाँच्ने सोच राख्छ भने कुनै कविको लागि त्योभन्दा ठूलो पुरस्कार के होला? त्यो युवक को हुन् कविलाई नै थाहा छ, तर ती कवि हुन् मन्जुल। धेरै कमले सुनेका छौँ मन्जुल, तर मन्जुलका कविता चाहिँ मर्मस्पर्शी, कर्णस्पर्शी हुन्छन्। साझा पुरस्कारका विजयी कविता संग्रह मृत्यु कविताको भूमिकामा मन्जुलले ती युवाको कुरा लेखेका छन्। फेरि मन्जुलले चाहिँ त्यही युवकको कुरालाई चाहिँ कवितामा समेटेका छन्। तिनी मन्जुलको स्मरणमा पहाड जस्तो बाटो जस्तो मह उनका जीवनका विभिन्न आयाम मेट्न सकिन्छ भनेर चाहिँ प्रस्तुत गरेका छन्। मन्जुलको जीवनका विविध आयाम छन् र पहाडबाट काठमाडौँ पढ्न आएको छिटो गीत सङ्गीतको भाङले लट्ठ भएर राष्ट्र ब्याङ्कको 7 वर्ष जागिर छोडेर सङ्गीतकै दौडमा निस्केका छिटो बामे खेमा टेक निकट रहेको वाम खेमा निकट रहेको कवि, गायक, निबन्धकार रमेशसँगको मित्रताले र फाटोले चर्चित पारिजातको जीवनलाई आधार मानेर छेडुलकोमा उपन्यास लेख्ने व्यक्ति 2040 सालको मन्जुलले रामेश रायनहरूसँग मिलेर रालफाली आन्दोलन गर्दै गाउँ गाउँमा डुलेर गीत गाएको प्रसङ्ग सम्झना पाइलाहरूमा प्रस्तुत गरिसकेका छन्। र रालफाली भन्ने तपाईँलाई थाहा छ कि होइन?
मलाई खासै थाहा भएन।
रालफाली एकदमै एक जमानामा थियो, 2040 सालको आन्दोलनमा रालफाली एकदमै सुन्न पाइन्थ्यो गाउँ गाउँमा। त्यो कथा होइन, त्यो चाहिँ एउटा अभियान थियो, त्यो एउटा ग्रुप थियो। त्यो ग्रुपले चाहिँ गाउँ गाउँमा गएर जनताहरूलाई गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ जस्ता आफ्ना आवाजहरूले चाहिँ देशको परिवर्तन गर्न खोजिरहेको थियो। र त्यही कुरा जोड्यौँ, र एउटा कविले चाहिँ, एउटा कविताले चाहिँ, मन्जुलका कविताले चाहिँ त्यो युवकलाई बचाएको छ। त्यो ती कुराहरूलाई पनि मन्जुलले फेरि कविताबाट राखेका छन्। यो प्रसङ्ग रह्यो, अब
श्रोता गीत सुनौ त है।
हुन्छ हुन्छ, एकदमै
को तिम्रो मन इशारा अंगालो को तिम्रो सारा खोले कोठ को त्यो मिठो चुम्बन बिस्तारै फुके को केश को बन्धन छुटी न खोजा कतै अल्झिदिन्थ्यो छुट्टिन खोज्दा कतै अल्झिदिन्थ्यो
श्रोता महानुभाव अबको यो पसाइमा पसाइमा भन्दाखेरि श्रोता यहाँहरूसँग बस्ने धेरै मन त थियो त मन हुँदाहुँदै पनि हामीलाई सबैले पर्खिन्छ यहाँहरूले नै पर्खिनु भएको थियो तर हामीलाई समयले पर्खेन र यो गीत छोड्दै आज हामी स्टुडियोबाट अब हामी आगामी सातासम्मको लागि बिदा हुन चाहन्छौँ
यदि तपाईँसँग कुनै सल्लाह सुझाव प्रतिक्रिया छन् भने www.facebook.com/sangrilakaawaj.com पठाउन सक्नुहुन्छ र हामीलाई चाहिँ तपाईँको सल्लाह सुझाव लेख रचना चाहिँ पठाइराख्नुहोस् माया गरिराख्नुहोस् भन्न चाहन्छौँ र सधैँको आइतबार चाहिँ 36 देखि 37 बजेसम्म तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुन्छ र तपाईँको यो हप्ता नै शुभ रहोस् भन्ने कामना गर्दै म कार्यक्रम प्रस्तुत नवीन
म खगेन्द्र
बिदा हुन्छौँ हस्त शुभ सन्ध्या
यो झूठो थियो र झूठो थियो र मुटुमा मेरो
झूठो थिए